FM presents the program Full of Love. Hajur, Kantipur FM prastut gardacha. Maya nai maya le bhariyeko karyakram.
Brought to you by Ensel, Nepal kai lagi.
Hajur, maya nai maya le bhariyeko ekmatra karyakram. यो माया भन्ने चीज यस्तै हो जुन कार्यक्रममा हामी श्रोता विशेष गरेर मायाको अर्थ विभिन्न डाइमेन्सनमा अथवा विभिन्न दृष्टिकोणबाट विभिन्न एंगलबाट बुझ्ने गर्छौं र यसलाई बुझाउँदै पनि आइरहेकी छिन् हाम्रो माया सम्बन्धी लभ गुरु सबिनाले र सबिनाको अनुपस्थितिमा विशेष गरेर सबिनाले जुन यो महाभूकम्प 2072 सालको त्यो महसुस गर्न अनुभव गर्न पाइनन् ब्यारलक तर पनि जे होस् उनी बाहिर रहेता पनि हामीले जुन यो 12 गतेदेखि लिएर अहिलेसम्म एक प्रकारको ट्रमा अथवा भूकम्पबाट जुन विशेष गरेर सिन्धुपाल्चोक नुवाकोट धादिङ लगायत काठमाडौँ उपत्यका वरपरका ठाउँहरू जसरी प्रभावित भए र त्यो प्रभावित भएको कुरालाई हृदयङ्गम गर्दै हामीले पनि त्यो समवेदनालाई बटुलेर थुप्रै यथार्थ जानकारी दियौँ जुन 8,000 जतिको ज्यान गयो र यो कहाली लाग्दो अवस्थामा वास्तवमा जुन यो एकदमै भयङ्कर पीडा ट्रमा भन्छौँ हामी यसलाई भने हामी बिस्तारै हटाएर ओभरकम हुने र फेरि पनि एउटा नयाँ जीवन नर्मल तरिकाले साधारण जीवनमा फर्केर जीवनयापन गर्ने प्रयास गर्दैछौँ किनकि लाइफ गोज अन जस्तो सुकै बाधा व्यवधान भए तापनि जिन्दगी चलिरहन्छ समय बितिरहन्छ र समय यति कठोर हुन्छ कि वास्तवमा कोही पनि व्यक्ति साँच्चै भन्ने हो भने अमर अजर छैन जसले पनि एक दिन मर्नु त पर्छ ढिलो चाँडोको मात्रै कुरा हो तर प्राकृतिक विनाशमा दिवंगत भएका व्यक्तिहरूलाई मधुबन्जु धरतीले लिएर गयो र मोक्ष प्राप्त गरे भने जो हामी बाँचेका छौँ हामीले सायद केही गर्नको लागि यो धरतीमा अझै बाँच्नुपर्नेछ यही कुरालाई मात्र आत्मसात गर्न सकिन्छ र यिनै कुराहरूलाई हृदयङ्गम गर्दै आज हामी वास्तवमै दुःख पीडालाई छिचोलेर अगाडि नयाँ जीवनको सुरुवात गर्ने व्यक्ति नै ईश्वरको वरदान प्राप्त व्यक्ति हो भनेर पनि भनिन्छ त्यसैले जीवन भनेकै स्ट्रगल सङ्घर्ष हो र यो सङ्घर्षको मैदानबाट जो भाग्छ उसले कहिले पनि जित्दैन र जो जित्न चाहन्छ ऊ कहिले पनि भाग्दैन र जीवन भनेकै दुःख सुखको एउटा अप्स एन्ड डाउन पनि हो वास्तवमा दुःखको फिल नगरिकन हामीले सुख प्राप्त गर्ने अधिकार पनि पाउँदैनौँ त्यसैले जीवनमा जन्मिने बित्तिकै दुःखै दुःख छ चारैतिर सुख सायद धेरै कम छ त्यसैले त भनिएको होला दुखीको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर मलाई दया राखी अझै दुःख दे भनेर बालकृष्ण समले भनेको यो प्रसङ्ग म खुब सम्झन्छु त्यसैले ती झुपडीहरू ती बस्तीहरू जहाँ जहाँ आफन्तहरूको दिवंगत भएको छ त्यो ठाउँमा सायद मैले बाँच्नुपर्ने रहेछ र जीवनमा केही गरेर देखाउनु पर्ने रहेछ भनेर जीवनको कठोर परीक्षाबाट पास हुन सक्यौँ भने दुःख सधैँभरिको लागि आउँदैन र सुख अवश्यम्भावी छ पक्कै पनि आउँछ र हामीले एउटा अचम्मको जीवनलाई सुरुवात गर्न सक्छौँ जहाँ लाइफको च्यालेन्ज हुन्छ त्यहाँ जीवन व्यतीत गर्न पनि निकै रमाइलो हुन्छ निकै नै साहसपूर्ण जीवन बाँच्न सक्नु पर्दछ मरिमरि कायरतापूर्ण जीवन बाँच्नु भनेको वास्तविक रूपले जीवन बाँच्नु होइन त्यसैले आज हामी यस्तै समस्या भोगेका र प्रेम जीवनमा पनि यस्तो समस्याबाट कसरी पार पाउन सकिन्छ पारिवारिक रूपमा भन्ने बारेमा यो माया भन्ने चिज यस्तै होमा निकै नै घतलाग्दा कुराहरू पनि गर्नेछौँ कार्यक्रम एकदम सुन्दै रहनुहोला र गीत सङ्गीत पनि हाम्रो त्यस्तै इन्सपायरिङ नम्बर हुनेछ अथवा एकदमै प्रेरणादायी गीत सङ्गीतहरू आजको कार्यक्रममा हामी यहाँहरूलाई सुनाउनेछौँ जीवन र जगतको अनि अफकोर्स मायासँग ब्लेन्ड भएको यो एउटा मिठो गीतबाट म कार्यक्रम यो माया भन्ने चिज यस्तै होला सुरुवात गर्छु श्रोता चलेछ बता सुस्तरी मनै सरर भरोसा छैन जीवनको बिताउ हाँसेर हजुर पक्कै पनि अबका दिनहरू नेपालीको मुहारमा मुस्कान फैलिएर बाँच्ने छन् नेपाली भन्ने आशा गर्दै शम्भु राईको सङ्गीत र स्वरमा रहेको बुद्धवीर लामाद्वारा रचिएको यो निकै नै मिठो गीत र साथै जीवनको सत्यताको बारेमा यथार्थ बुझाउने गीत म सुनाउँछु यो माया भन्ने चिज यस्तै होमा र त्यसपछि हामी दुईवटा रोचक प्रसङ्ग लिएर आउनेछौँ कार्यक्रम सुन्दै
गर्नुहोला सुस्तरी मनै सरर हो
भूकम्प नेपालको राजधानी काठमाडौँ र त्यस वरपर जुन आएको छ 7.9 रेक्टर स्केलको, यसले व्यापक रूपमा धनजनको क्षति गरेको छ श्रोता। र आज हामी भूकम्पको यो 12 दिनपछि जुन विभिन्न किसिमको प्रसङ्गहरू ल्याएर कसरी ओभरकम हुने अथवा यो प्यानिक, यो पीडालाई कसरी दूर गर्ने भन्ने सन्दर्भमा एकदमै सुहाउँदो प्रसङ्ग म एउटा जोड्न पनि चाहन्छु। र वास्तवमा यो दुःख सबैलाई पर्ने दुःख हो, किनकि संसारमै भूकम्प हरेक वर्ष आउँछ। अब यो कुन क्षेत्रमा आउँछ भन्न सकिन्न, यसपटक नेपालको राजधानी काठमाडौँमै गयो र सिन्धुपाल्चोकमा धेरै प्रभावित भयो, धेरै धनजनको क्षति भयो। तर हरेक वर्ष यसरी संसारको कुनै न कुनै कुनामा भूकम्प गएर 10,000 मानिसको निधन हुन्छ। एउटा प्रकृतिसँगको हाम्रो च्यालेन्ज पनि हो र बाँच्नका लागि सङ्घर्ष पनि हो। हुन त एउटा प्रसङ्ग के छ भने, धेरै समय पहिले मरुभूमिको नजिकै एउटा गाउँ थियो र त्यो गाउँमा एउटा धेरै पुरानो सुझबुझ भएका मानिस बस्दथे र उनलाई जीवनको धेरै अनुभव थियो। दुःख सुख र सङ्कटको समयमा सबैजना उनीसँग नै सल्लाह लिन्थे, अरूको समस्या सुल्झाउनको लागि उनी पनि तयार रहन्थे र उनी गाउँका मुखिया पनि थिए। एउटा वर्ष त्यो क्षेत्रमा निकै ठुलो भूकम्प आयो र निकै ठुलो अनिकाल पनि भयो, पानी बिल्कुलै परेन, समस्या झन्झन गम्भीर भएर गयो, अन्न बालीहरू पनि सुक्न थाले, पानीको अकाल नै भयो। सबैले ती मुखियासँग भने, अब के गर्ने होला, तपाईँ नै विद्वान हुनुहुन्छ, तपाईँ नै जान्ने सुन्ने अनुभवी हुनुहुन्छ भनेर भन्दा उनले भने, यदि अरू केही दिन वर्षा भएन भने त यो गाउँ छोड्नै पर्छ। जसरी भूकम्पबाट त्राण पाउनका लागि योग व्यायाम ध्यान गर्नुपर्छ, किनभने त्यो पीडा जसले आफ्नो परिवारका सदस्यहरूले छिनेर लगेको छ, त्यो पीडा जसले घरबार पनि बाँकी राखेको छैन, त्यसबाट त्राण पाउनका लागि यस्ता कुराहरू पनि सुन्नु बुझ्नु निकै जरुरी हुन्छ। र मुखियाले पनि जुन गाउँमा भूकम्प गएको थियो उनले भने, अब हामी छोडेरै जानुपर्छ यो ठाउँ भनेर। गाउँको एउटा बाठो युवकलाई मुखियाको सुझाव अलिकति मन परेन, उनले भने, अब गाउँ बस्नुको फाइदा पनि छैन, हामीले तुरन्तै गाउँ छोड्नुपर्छ। त्यसपछि मुखियाले भने हतार गरेर गाउँ त नछोडौँ, त्यो बुद्धिमानी हुँदैन, तर घर छोडेर जाने तयारी पनि गर्नुपर्छ। सबभन्दा पहिले त सोच्नुपर्छ कि कहाँ जाने, त्यत्तिकै भाग्नु राम्रो पनि हुँदैन, र कुनै ठाउँमा गएर के गर्ने त्यो पनि सोच्नुपर्छ। ती युवकले घोषफेस गर्दै भने, काका बुढेसकालमा बुद्धि पनि कम हुन थाल्छ र शरीरको चाल पनि सुस्त हुन्छ, तपाईँको पनि त्यस्तै भइसक्यो, अब सोच्न र बुझ्न के नै बाँकी छ र तपाईँले, बस गोरुगाडामा सामान लादेर अब जाउँ। कैयौँ युवाले पनि ती युवाको अचानक हल्ले हल्लामा साथ दिए र सबै हो हो भनेर हल्ला गर्न थाले। मुखियाले उनीहरूसँग हतार नगर्न प्रार्थना गरे पनि उनीहरूले सुनेनन्। केही युवक र दुई चार अरू मानिस आफ्नो सामान गोरुगाडामा लादेर हिँडिहाले। जाँदा जाँदै बाँकी गाउँलेसँग पनि तिनीहरूले भने, यी बुढाले तिमीहरूलाई मार्नेछन्, छिटोभन्दा छिटो तिमीहरू यहाँबाट भागिहाल। यसरी हतारमा युवा दल गएको दुई तिन दिनपछि मुखियाले गाउँलेहरूसँग भने, वास्तवमै बादल आउने कुनै छाँटकाट छैन, अब हामी पनि बिस्तारै जानुपर्छ। पुरानो कुवाको पानी जति बाँकी थियो त्यसको आधा त युवा र उनका साथीहरूले लिएर गइगए, त्यसो भए बाँकी पानी घैलामा भरौँ। केही मानिसले बालुवा खनेर गहिराईबाट पानी निकाले, यात्रा निकै लामो हुनेछ भन्ने सोचियो, मरुभूमिको कुरा हो, पानीको आवश्यकता त पर्छ नै। केही मानिस आफ्नो सामान बाँध्न थाले, केही मानिस पानी निकाल्न थाले, बालुवा खनेर पानी जम्मा गर्न लागियो। पुरा तयारी भएपछि दुई दिनपछि सारा गाउँवासी गोरुगाडा चढेर हिँडे। कैयौँ दिनको यात्रापछि एक दिन उनीहरूले केही मानिस बालुवाको ढिस्को पछाडिबाट आएको देखे। उनीहरू मुखमा कपडा बाँधेका थिए, हातमा बन्चरो र भाला थियो, उनीहरूले शरीरमा जनावरको छाला र भिल्लका लुगा लाएका थिए, हेर्दै डाकु जस्ता थिए। र ती दलका सरदारले भने, भाइ हो तिम्रो कता जाँदैछौ, गोरुगाडामा घैलाभरि के लिएर जाँदैछौ? मुखियाले सबै कुरा उनलाई भने। उनको कुरा सुनेर त्यो नकाब लगाएको सरदारले भन्यो, ओहो तपाईँकै गाउँका केही मानिसहरू कैयौँ दिन पहिला यही बाटो भएर त गएका थिए, धेरै दुखी थिए बिचराहरू, केही दिन पहिला हुरी आएको थियो, यसले अगाडिको बाटोभरि कम्मर कम्मरसम्म बालुवा बिछिएको छ, हामीले उनीहरूको मद्दत गरेर उनीहरूलाई पारीसम्म पुर्याइदिउँ, अब तपाईँहरू पनि आफ्नो यी पानीको घैला फ्याँकिदिनुहोस्, नत्र गोरुगाडा बालुवामा धसिनेछ हेर्नुहोस्, र तपाईँहरू पनि फस्नुहुन्छ, अगाडि पानीको चिन्ता गर्नै पर्दैन, यो मरुभूमिमा त धेरै पानी बर्सिरहेको छ, हेर्नुहोस् हाम्रो लुगा अझैसम्म चिसो छ। मुखियाले ती मानिसलाई राम्ररी हेरे, फेरि आकाशमा हेरे र उनले अस्वीकृतिमा टाउको हल्लाए। मुखियाले आफ्नो आवाजलाई ठुलो बनाएर आफ्ना मानिसलाई सुनाएर भने, होइन भाइ हो, हामीले घैला फ्याँक्नु हुँदैन र हामी फ्याँक्दैनौँ पनि, अगाडि जस्तो परिस्थिति आउँछ त्यही अनुसार चलाउँला। जो मानिसहरू घैला फ्याँक्ने तयारी गर्दै थिए तिनका हात पनि रोकिए र नकाब लगाएका मानिसले आफ्नो कुरा मनाउने धेरै कोसिस गरे, तर ती मुखियाले मानेनन्। उनले आफ्नो समूहलाई अगाडि बढ्ने सङ्केत दिए। नकाब लगाएका सरदारले आफ्ना साथीसँग भने, बुढा त धेरै बाठा रहेछन् भनेर। त्यसपछि कैयौँ दिन हिँड्दा पनि कतै वर्षा भएको चिन्ह देखिएन, सडकमा फैलिएको बालुवाहरू मात्र देखियो। मुखियाको पानीको घैला नफ्याँक्ने निर्णयले सबैको ज्यान बचेको महसुस गरे, किनकि अगाडि उनीहरूलाई पानीको निकै ठुलो आवश्यकता पर्यो, मरुभूमिमा त पानी सबभन्दा महँगो र आवश्यक कुरा हो भन्ने कुरा उनले बुझिसकेका थिए। र आखिर मरुभूमि समाप्त भयो, वन देखियो, र वन सुरु हुनुभन्दा पहिले उनीहरूले एउटा सडकको दुवैतिर भत्किएका गोरुगाडाका काठ र छेउछाउमा नरकङ्काल देखे। नरकङ्कालका फाटेका लुगा देखेर गाउँले चिने कि नरकङ्काल त तिनै युवा दलको थियो जो हतारमा मुखियालाई नमानेर दौडँदै भागेका थिए। मृतकका आफन्त रुन थाले। मुखियाको आदेशमा भाँचिएका गोरुगाडाका काठ जम्मा पारियो र नरक कङ्कालको दाह संस्कार गरियो। फेरि मुखियाले सबैलाई भने, हेर ती नकाब लगाएका मानिस डाकु जस्ता देखिन्थे र उनीहरू साँच्चीकै डाकु नै रहेछन्। हतियार मात्र थियो उनीहरूसँग, मरुभूमिमा लुगा केही समयमै सुक्छ, तर उनीहरू हामीलाई मूर्ख बनाउन छेउछाउबाटै लुगा भिजाएर आएका थिए। यो देखेर मलाई शङ्का लाग्यो, सायद हाम्रा अभागी नौजवानले ती डाकुको कुरा माने र आफ्नो पानीका घैला फ्याँकिदिए, अगाडि बढ्न पानी बिना सकेनन् र बिना पानी उनीहरू मर्न थाले, अनि डाकुहरू आएर उनीहरूलाई लुटेर गए। यही कुरा त हो नि, वास्तवमै साँचो कुरा यही नै थियो। त्यसैले युवा वर्गहरूले पनि आपद विपदको बेला आत्तिनु हुँदैन, भाग्नु हुँदैन, र सबभन्दा ठुलो कुरा वृद्ध वृद्धा र केटाकेटीको कुरा नसुनिकन भाग्नाले आफू समाजबाट नै च्युत होइन्छ, र अवश्य पनि अनुभवीको आदर गर्नुपर्छ र आपद विपदका बेलामा संयुक्त परिवार मिलेर सबैको सल्लाह सुन्नुपर्छ र राम्रो निष्कर्षमा आउनुपर्छ। यो यतिखेर निकै आवश्यक कुरा पनि हो श्रोता, र त्यही आवश्यकता अनुसार जेनेरेसन ग्याप नहोस् भन्दै हाम्रो बाजेले यो पारिवारिक बडो मिठो गीत जसमा बाजे नाति छोराछोरीको कल्पना गरिएको छ र उदय मनिला अनि उनका छोराछोरी श्रेया र सुयोग सोतानले पनि यसमा स्वर दिएका छन्। दावा पाखरिनको शब्द अनि उदय सोतानको सङ्गीतमा रहेको ऊ अनि म भित्रको आत्मकथा एल्बमबाट यो गीत म यस अर्थमा सुनाउँदैछु यो कार्यक्रममा, यी संयुक्त परिवारको माया मोह नै आपद विपदबाट त्राण पाउने सुनौलो कडी पनि हो। ओके, त यो गीत सुनौँ र त्यसपछि हामी अन्य प्रसङ्ग लिएर आउनेछौँ। आजको यो भूकम्पको ट्रमालाई बिर्स्याउने तथा यसबाट प्राप्त हुने शिक्षासँग सम्बन्धित। स्टे ट्युन।
पसिनाले भिजेको भूमिलाई कहिले पनि बाझो नराख्नु रे। पुर्खाको पसिनाले भिजेको भूमिलाई कहिले पनि बाझो नराख्नु रे।
म्याडम, म मिस्टर कुमार बधाई छ म्याडम, तपाईँ हाम्रो लकी विनर हुनुभएको छ। हाम्रो कम्पनीको एयर कन्डिसनको स्किम सुन्नुभयो भने तपाईँ झन् लकी फिल गर्नुहुन्छ म्याडम। हेलो म्याडम, म मिस्टर कुमार, सुन्नुहोस्, यो उत्कृष्ट इन्सुरेन्स स्किम जुन केवल तपाईँ र मात्र तपाईँको लागि हो म्याडम। हेलो हेलो, के म तपाईँसँग एकैछिन कुरा गर्न सक्छु होला? म्याडम, म मिस्टर कुमार बोल्दैछु म्याडम।
स्मार्टफोनको एप स्टोरमा गएर सित्तैमा डाउनलोड गर्नुहोस् ट्रु कलर एप र छुटकारा पाउनुहोस् यस्ता कलहरूबाट।
ट्रु कलर, टेक द राइट कल।
राहतका सामग्री लिन वा दिन र आर्थिक सहयोग जुटाउन वा पुर्याउन
लग अन टु hami.ecantipore.com where we give and get।
मलाई सबैले सोच्छन् तपाईले कसरी विश्वकीर्तिमान राख्न सक्नुभयो, अनि म आफ्नो सफलतालाई अम्बे सिमेन्टसँग तुलना गर्दछु। आत्मविश्वास बलियो जग हो, अध्ययन अनुसन्धान र परीक्षणले जगैबाट बलियो बनाउँछ। जब तपाईँ जगैबाट बलियो हुनुहुन्छ तब तपाईँलाई मिल्छ लाखौँ मानिसको साथ, अनि मिल्छ सफलता। अम्बे सिमेन्ट, यो देशको शिर उच्च राख्दै।
कान्तिपुर फाउन्डेसनको हार्दिक अपिल।
कान्तिपुर मिडिया ग्रुपद्वारा प्रवर्धित गैर नाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले नेपालमा महाभूकम्पका कारण आइपरेको विषमकारी परिस्थितिमा पीडितहरूको सहयोगार्थ कान्तिपुर राष्ट्रिय विपत्ति सहयोग कोष स्थापना गरेको छ।
तपाईँ पनि यो विपदको घडीमा पीडितहरूलाई सहयोग पुर्याउन अग्रसर हुनुहोस्। सहयोगका लागि तपाईँले सेन्चुरी ब्याङ्कको खाता नम्बर 001000221 CA मुलुकभरका 31 शाखाबाट रकम जम्मा गराई सहयोग गर्न सक्नुहुनेछ।
यस्तै नेपाल इन्भेस्टमेन्ट बैङ्क लिमिटेडको खाता नम्बर 001001031551517 पनि रकम जम्मा गर्न सक्नुहुनेछ।
2000 रुपैयाँ वा सो भन्दा बढी सहयोग गर्ने मानवभाव एवं सङ्घ संस्थाको नामावली रेडियो कान्तिपुर, कान्तिपुर दैनिक, द काठमाडौँ पोस्ट तथा कान्तिपुर टेलिभिजनबाट प्रकाशित र प्रसारित गरिनेछ।
यस्तै 2,00,000 रुपैयाँ वा त्यसभन्दा बढी सहयोग गर्ने महानुभाव एवं संघ संस्थाको नामावली कान्तिपुर दैनिक द काठमाडौँ पोस्ट तथा कान्तिपुर टेलिभिजनबाट प्रकाशित तथा प्रसारित गरिनेछ।
र 10,00,000 रुपैयाँ वा त्यसभन्दा बढी सहयोग गर्नेलाई यस अभियानमा साझेदारका रूपमा सहभागी गराइनेछ।
दाताहरूबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण गरिनेछ।
साझेदार सेन्चुरी ब्याङ्क र पीईए एसोसिएसन।
पीडितलाई सहयोग गरौँ,
मानवताको परिचय
दिउँ।
पहिला आफ्नो मनको मैला सफा गरौँ। कपडाको मैला धोनी साबुनले सफा गर्छ। धोनी साबुन धुन्छ, गजब धुन्छ कपडाको मैला।
एनसेल प्रालीको ग्राहक वर्गमा सूचना। यस एनसेल प्रालीले भूकम्पद्वारा अति प्रभावित 12 जिल्लाका सम्पूर्ण ग्राहकलाई आफ्ना प्रियजनसँग सम्पर्कमा रहन तथा उद्धार र राहतका लागि आज बिहिबार रु 30 ब्यालेन्स र 50 SMS प्रदान गरेको छ। यस अन्तर्गत भक्तपुर, थादिङ, धनुषा, दोलखा, गोर्खा, काभ्रे पलाञ्चोक, रामेछाप, लमजुङ, नुवाकोट, रसुवा, सिन्धुली र सिन्धुपाल्चोकका सम्पूर्ण ग्राहकलाई आज रु 30 ब्यालेन्स र 50 SMS प्रदान गरिएको छ। अन्य जिल्लाका हकमा भने हालसम्म प्रदान गरिएको ब्यालेन्स र SMSको अवधि वैशाख 29 गतेसम्म रहनेछ। एनसेलका सम्पूर्ण ग्राहकले आज पनि ब्यालेन्स नहुँदा पनि स्काइप र भाइबरमा भोइस कल र टेक्स्ट मेसेज गर्न सक्नुहुनेछ। साथै एनसेलले अति प्रभावित क्षेत्रमा क्रमशः नेटवर्क सुधार गर्ने काम जारी राखेको छ। ग्राहक सेवाका लागि एनसेलका सम्पूर्ण एनसेल सेन्टरहरू सञ्चालनमा रही ग्राहकलाई सिम तथा रिचार्ज कार्ड लगायतका सेवाहरू प्रदान गरिरहेका छन्।
कान्तिपुर एफएम प्रेजेन्ट्स द प्रोग्राम फुल अफ लभ। हजुर, कान्तिपुर एफएम प्रस्तुत गर्दछ माया नै मायाले भरिएको कार्यक्रम।
Brought to you by
Hensel, नेपालकै लागि।
हजुर, यो माया भन्ने चीज यस्तै हो कार्यक्रममा आज हामी श्रोता यो नेपालमा आएको महाभूकम्पको सिलसिलामा जुन पारिवारिक माया निकै जरुरी हुन्छ र आपद विपदको बेलामा यो मायालाई परिवारमै सेयर गर्नुपर्दछ भन्ने बारेमा निकै राम्रो लभ सिचुएसन अथवा फ्यामिली लभ सिचुएसनको कुरा गरिरहेका छौँ र त्यस्तै गीत पनि सुनाइरहेका छौँ। अवश्य पनि एउटा जुन छोटो कथा मैले प्रस्तुत गरेँ कि आफूभन्दा वृद्ध वृद्धा र केटाकेटीलाई झन् ध्यान दिनुपर्दछ र आपदको बेलामा त्यस्ता वृद्ध वृद्धाको अनुभवलाई सेयर गर्नुपर्दछ, आत्तिनु हुँदैन भनेर युवाहरूलाई सन्देश दिने एउटा रोचक कथा त मैले प्रस्तुत गरिसकेँ। अर्को कथा पनि म छोटो ल्याउनेछु, तर त्यसअघि एउटा म निकै राम्रो साथीको गीत पनि सुनाउनेछु जुन सुगम पोखरेलले गाएका छन्। युवा गायक सुगम पोखरेलले यसमा व्यक्त गरेको कुरा निकै मिठो छ र हामीले बुझेको कुरा पनि हो कि अ फ्रेन्ड इन अ निड इज अ फ्रेन्ड इन अ डिड, अथवा जुन साथी आपदको बेलामा काम लाग्छ त्यही साथी नै वास्तविक साथी हो। त्यसैले भनिन्छ साथी चिन्नलाई सुख होइन दुःखको समय आउनुपर्छ भनेर, र यो दुःखको समयमा पनि तपाईँले को आफ्ना सच्चा मित्र भए भन्ने बारेमा पक्कै बुझ्नुभएको होला। र सुगम पोखरेलको गीतको भनाइ पनि यही छ, दुःखमा साथ दिने, सुखमा हाँसी दिने त्यस्तो साथी चाहिन्छ भनेर उनले जुन व्यक्त गरेका छन्। त्यसको प्रसङ्गमा हामी पनि यो आपदको बेला भन्न चाहन्छौँ कि फियर अथवा FEAR फियर भनेको डर हो। यो फियरलाई कसरी लिने, यसको दुईवटा अर्थ हुन्छ। पहिलो फियर के हुन्छ भने फेस एभ्रिथिङ एन्ड राइज, अथवा भनौँ सबै कुरालाई सामना गर र अझ माथि उठ। तर अर्को फियर हुन्छ फर्गेट एभ्रिथिङ एन्ड रन, अथवा भनौँ सबै कुरालाई बिर्सेर भाग। अब तपाईँ कुन फियरलाई आफूले हृदयङ्गम गर्नुहुन्छ यो आपदको बेला, त्यो तपाईँमै भर पर्ने हुन्छ। तर एउटा कुरा याद राख्नुहोला, एउटा भनाइ नै छ श्रोता कि डिफिकल्टिज इन योर लाइफ डोन्ट कम टु डिस्ट्रोय यु बट टु हेल्प यु रियलाइज योर हिडन पोटेन्सियल, अथवा भनौँ जीवनमा अप्ठ्यारा समस्याहरू वास्तवमा तपाईँलाई सिद्ध्याउन आएका होइनन्, बरु तपाईँभित्रको साहसीपनलाई झन् जगाउन र तपाईँभित्रको प्रगति उन्नतिलाई झन् जगाउनका लागि आएका हुन्छन् भन्ने कुरा बुझ्न सक्नुपर्दछ यस्तो आपद विपदका बेलामा। र एउटा कुरा जहिले पनि याद राखौँ श्रोता, लाइफ डजन्ट गेट इजियर, यु जस्ट गेट बेटर, अथवा भनौँ जीवन कहिले पनि सजिलो हुँदैन, बरु तपाईँले सजिलोका साथ जीवनयापन गर्नुपर्छ, यही नै हो जीवनको सूत्र। र याद गर्नुहोला कि कहीं जाने सर्वश्रेष्ठ ठाउँ छ भने त्यो हो तपाईको घर परिवार, अनि कसैलाई सर्वश्रेष्ठ माया दिनुहुन्छ भने त्यो हो परिवारलाई नै दिनुपर्छ भन्ने कुरा अहिले बुझिसक्नु भएको हुनुपर्छ। अनि यदि यी दुवै कुराहरू तपाईँले दिनुहुन्छ भने तपाईँले सदा पाउनु भएको छ ईश्वरको वरदान। त्यही नै हो वास्तवमा जीवन। र यो डिफिकल्टिज अथवा यो आपद विपदलाई हाँसेर हामीले टार्न सक्यौँ भने हाम्रो लागि सुन्दर संसार अगाडि छ भन्दै यो साथीको गीत सुनाउँछु। त्यसपछि हाम्रो अर्को छोटो प्रसङ्ग पनि ल्याउनेछु कि भूकम्प जस्ता आपदपछि कसरी हामी सहज जीवन व्यतीत गर्छौँ भन्ने बारेमा। कार्यक्रम सुन्दै गर्नुहोला।
सबै कुरा खुलेर भन्न सक्छु, मेरो दुःखमा रोइदिने, मेरो खुसीमा हाँसिदिने, मेरो दुःखमा रोइदिने, मेरो खुसीमा हाँसिदिने, सबैभन्दा माथि छ मेरो एउटा साथी छ, मेरो एउटा साथी छ, कोही त छ जसमा म भर पर्न सक्छु, आँखा छिमली उसलाई विश्वास गर्न सक्छु, मेरो गल्तीलाई सच्याइ दिने, मेरो जीवमा दिने, मेरो गल्तीलाई सच्याइ दिने, मेरो जीतमा रमाइदिने, सबैभन्दा माथि छ मेरो एउटा साथी छ।
कहिले घुमेको कपाल, कहिले दुई छुल्ठो कपाल, कहिले लहराउने सलक्का कपाल, कहिले झरना झै कपाल, यो कपाललाई अब त केही गर्न होस्, बजा जल्दो ड्रप्स को
बजाज आलमन्ड ड्रप्स हेयर ऑयल, यसमा छ बदाम र नरिवलको तेल भन्दा 300% धेरै भिटामिन जसले तपाईको कपाललाई चम्किलो बनाउँछ। अब सबै हेयर स्टाइल बनाऊ सुलभ।
महाभूकम्पको राष्ट्रिय विपदको यस संकट घडीमा धैर्यताका साथ पीडित र घाइतेहरूको राहत तथा उपचारमा सहयोग गर्न गराउनु हुन आम नेपाली नागरिकमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुरोध।
घर भवन कार्यालय मन्दिर पार्टी पौवा भत्केर भग्नावशेषले पुरिएकाहरूको तत्काल खोजी गर्न मद्दत गरौं।
घाइते पीडित व्यक्तिहरूलाई नजिकको स्वास्थ्य संस्था अस्पताल वा शिविरमा तुरन्त पुर्याउँ।
प्रकोप पीडितहरूको तत्काल बसोबासको स्थानमा अस्थायी चर्पीको व्यवस्था गरौं, चर्पीमा मात्र दिसा पिसाब गरौं गराउं।
खानेपानी आपूर्तिको व्यवस्थामा समन्वय गरौं, खाने पानी उमालेर मात्र पिउने गरौं।
सडे गलेका बासी खानेकुराहरू नखाऊ।
साबुन पानीले हात धुने, नाकमुख सफा रुमालले छोप्ने गरौं।
वृद्ध वृद्धा बालबच्चा सुत्केरी महिलाहरूको स्वास्थ्य र सुरक्षाको लागि विशेष ध्यान पुर्याउ।
दीर्घरोगी नियमित औषधि उपचारमा रहेकाहरूलाई सहयोग गरौं।
कान्तिपुर फाउन्डेसनको हार्दिक अपील।
कान्तिपुर मिडिया ग्रुपद्वारा प्रवर्धित गैर नाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले नेपालमा महाभूकम्पका कारण आइपरेको विषमकारी परिस्थितिमा पीडितहरूको सहयोगार्थ कान्तिपुर राष्ट्रिय विपत्ति सहयोग कोष स्थापना गरेको छ।
तपाई पनि यो विपदको घडीमा पीडितहरूलाई सहयोग पुर्याउन अग्रसर हुनुहोस्। सहयोगका लागि तपाईँले सेन्चुरी ब्याङ्कको खाता नम्बर 0010000223213 सीए मा मुलुकभरका 31 वटा शाखाबाट रकम जम्मा गराई सहयोग गर्न सक्नुहुनेछ।
यस्तै नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको खाता नम्बर 001-01-01-03-15-51-7 बाट पनि रकम जम्मा गर्न सक्नुहुनेछ।
2000 रुपैयाँ वा सो भन्दा बढी सहयोग गर्ने मानुभाव एवं संघ संस्थाको नामावली रेडियो कान्तिपुर, कान्तिपुर दैनिक, द काठमाडौँ पोस्ट तथा कान्तिपुर टेलिभिजनबाट प्रकाशित र प्रसारित गरिनेछ।
यस्तै 2,00,000 रुपैयाँ वा त्यसभन्दा बढी सहयोग गर्ने महानुभाव एवं संघ संस्थाको नामावली कान्तिपुर दैनिक, द काठमाडौँ पोस्ट तथा कान्तिपुर टेलिभिजनबाट प्रकाशित तथा प्रसारित गरिनेछ।
र 10,00,000 रुपैयाँ वा त्यसभन्दा बढी सहयोग गर्नेलाई यस अभियानमा साझेदारका रूपमा सहभागी गराइनेछ।
दाताहरूबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण गरिनेछ।
साझेदार सेन्चुरी ब्याङ्क र पीईए एसोसिएसन।
पीडितलाई सहयोग गरौँ,
मानवताको परिचय दिउँ।
नम्बर 1 अन योर डायल, द स्टेशन विद अ स्माइल, 96.1 कान्तिपुर एफएम।
कान्तिपुर एफएम प्रेजेन्ट्स द प्रोग्राम फुल अफ लभ।
हजुर, कान्तिपुर एफएम प्रस्तुत गर्दछ माया नै मायाले भरिएको कार्यक्रम।
Brought to you by
Ensel, नेपालकै लागि।
हजुर, आपद विपदको बेलामा माया प्रेम स्नेहको डेफिनेसन अलिकति फरक हुन्छ, त्यसैले कार्यक्रम यो माया भन्ने चिज यस्तै होमा अलिकति यो ट्रमाका बेलामा जहाँ महाभूकम्प गएको र 8,000 भन्दा बढी व्यक्तिहरू जुन हताहत भएका छन् र यस्तो परिस्थितिमा हामीले कसरी आफूलाई सान्त्वना दिने भन्ने बारेमा कहिलेकाहीँ त स्पिरिचुअल कुरा अथवा मोटिभेसन उत्प्रेरणाका कुराहरू पनि निकै राम्रो हुन्छ। यो बेलामा काउन्सिलिङ पनि राम्रो आफूले प्राप्त गर्नुपर्छ, आफूभन्दा नजिकको साथीलाई कथा व्यथा सुनाउनुपर्छ, त्यसलाई मनभित्र गुम्स्याएर अनि मनभित्र त्यसलाई अझ तनाव दिएर कहिले पनि बाँच्नु हुँदैन। यस्तो भयो भने त फेरि डिप्रेसनतर्फ पनि जान सकिन्छ, त्यसैले अलिकति रिफ्रेस हुनुहोस्, योग व्यायाम ध्यान र स्पिरिचुअल कुराहरूमा लाग्नुहोस् भन्ने भनाइका साथमा अब एउटा चिन्ताको रोगको बारेमा यस्तै कठिनाईको समयमा के भयो भन्ने बारेमा म एउटा छोटो सन्दर्भ जोड्छु। धेरै समय पहिला एकजना राजा थिए, उनी राजा बनेको 10 वर्ष भइसकेको थियो, पहिला केही वर्ष त समस्या थिएन, तर एकपटक ठुलो महाभूकम्प आयो र त्यो ठाउँमा अकाल पनि पर्यो, धेरै मान्छेको मृत्यु भयो, राज्यमा हाहाकार मचियो, त्यो वर्ष लगान आएन भन्दा पनि हुन्छ। राजालाई प्राय यही चिन्ताले सताइरह्यो कि खर्च कसरी जुटाउने, अनि यसपछि यही आशंका लाग्न थाल्यो कि यो वर्ष पनि कतै अनिकाल नपरोस् भनेर। छिमेकी राजाको पनि डर लागिरहन्थ्यो कि मौका मिल्ने बित्तिकै हमला गरिदिने हुन् कि आफू कमजोर भएको बेलामा। एकपटक उनले आफ्ना केही मन्त्रीले आफू विरुद्ध षड्यन्त्र रचेको सुने, त्यसैले षड्यन्त्रको चिन्ताले पनि उनलाई खुब सतायो। राजालाई चिन्ताले गर्दा निन्द्रा लाग्न छोड्यो, भोक कम लाग्थ्यो, शाही टेबलमा सयौँ पकवान सजाएका हुन्थे तर दुई गाँसभन्दा बढ्ता उनी खान सक्दैन थिए पीरले। राजा आफ्नो शाही बगैँचाको मानीलाई हेर्थे जो स्वाद मानी मानी प्याज र अचारसँग 7-8 वटा मोटो मोटो रोटी खान्थ्यो र राति सुत्न पनि नपाई गहिरो निन्द्रामा निधाइहाल्थ्यो र बिहान कैयौँपटक उठाएपछि मात्रै बिउजन्थ्यो। राजालाई उसको त्यो चाल देखेर ईर्ष्या लाग्यो। एक दिन दरबारमा उनका कुलगुरु ऋषि पनि आए र राजाले आफ्नो समस्या कुलगुरु समक्ष राखे र समस्या सुल्झाउन भने। गुरुले भने, वत्स, यो सबै राजपाठको चिन्ताको कारणले तिमीलाई यस्तो भएको हो, राजपाठलाई त्याग गरिदेऊ, यो बेलामा तिमीलाई निन्द्रा र भोक दुवै लाग्नेछ, सिंहासन छोरालाई नै सुम्पिदेऊ, आफैले लोभ गरेर नबस। राजाले भने, होइन गुरुदेव, छोरा 5 वर्षको अबोध बालक छ, उसलाई कसरी दिउँ, त्यसो भए मलाई सुम्पिदेऊ। ऋषिले समस्या सुल्झाए, राजालाई गुरुको सुझाव राम्रै लाग्यो, उनले त्यही समय राजपाठ त्याग गरे र गुरुलाई सुम्पिए र आफू त्यो बन्धनबाट मुक्त भए। गुरुले सोधे, अब तिमी के गर्छौ ल भन त। राजाले भने, अब उनी मजाले व्यापार गर्नेछन्, उनले कोषाध्यक्षलाई 50,000 मुद्रा ल्याउन भने, व्यापारका लागि त धन चाहिन्छ। गुरुले भने, राजा, अब यो राज र राजकोष मेरो हो, तिमी यहाँबाट धन लान सक्दैनौ, म तिमीलाई केही पनि लग्न दिन्न। राजालाई आफ्नो भूलको अनुभव बल्ल भयो। राजाले भने, अब उनी अर्को राज्यमा गएर नोकरी गर्नेछन्। यसमा गुरुले भने, नोकरी नै गर्नुपर्छ भने अर्को राज्यमा किन जान्छौ, बरु मेरैमा नोकरी गर। ठिक छ मालिक, मैले के काम गर्नुपर्नेछ, राजाले सोधे, किनभने उनी वास्तवमा नोकर भइसकेका थिए। गुरुले बताए, हेर, म एउटा साधु हुँ, आश्रममा बस्छु र त्यहीँ बस्नेछु, तर मैले यो राजपाठ पाएको छु, यो राजपाठ चलाउनका लागि मलाई एउटा नोकर चाहिएको छ, तिमी पहिलाको जसरी नै महलमा बस, गद्दीमा बस्न पनि पाउँछौ र शासन पनि चलाउन पाउँछौ, यही नै तिम्रो नोकरी हुनेछ। राजाले स्वीकार गरे। गुरु आश्रममा गए र राजा पहिला जसरी नै राज्य चलाउन थाले। कुनै अन्तर आएको थिएन, अन्तर थियो त केवल यही पहिला उनी जिम्मेवारीमा थिचिएका थिए र चिन्ताले घेरिएका थिए। अब केवल नोकरको रूपमा राजा थिए। केही महिनापछि गुरु फेरि आए। राजाले गुरुलाई सिंहासनमा बसाए र आफू नोकर भएर उभिरहे। गुरुले सोधे, भन त तिम्रो भोक र निन्द्राको हालत अहिले के छ? राजाले भने, मालिक अब त निकै भोक लाग्छ र मजाले सुत्छु पनि। गुरुले सम्झाए, हेर सबै कुरा पहिलाको जस्तै छ, केही फरक छैन। फरक यही हो, पहिला तिमी यो कामलाई चिन्ताको पोको बनाएर आफूमाथि जहिले पनि थोपर्ने गर्थ्यौ। अब तिमी केवल यसलाई आफ्नो कर्तव्य सम्झेर निरन्तर लागि परेका छौ र कुनै दुःख नमानिकन हरेस नखाइकन अगाडि काम गर्दैछौ। हामीले यो जीवन केवल आफ्नो कर्तव्य गर्नका लागि पाएका हौँ। कुनै कुरालाई जागिर सम्झेर अथवा कुनै कुरालाई एकदमै जबरजस्ती सम्झेर आफूमाथि बोझ लाद्नका लागि होइन। र साथै खडेरी भूकम्प जस्ता विनाश त आउला जाला, तर हामी किन विनाश हुने? दत्तचित्त भएर आफ्नै काममा बाँच्नु पर्दछ। अल राइट, त यसको पाठ पनि यही नै हो श्रोता, कि लाइफ गोज अन, जीवन चलिरहन्छ। हामीले आफ्नो कर्तव्य र कामलाई सम्झेर अगाडि बढ्नै पर्छ, चलायमान हुनै पर्छ। र त्यसैले पनि विद्यार्थीहरूलाई पनि हामी भन्छौँ कि जहिले पनि आफ्नो पढाइमा मात्रै लागि पर्नुहोस्। कुनै चिन्ता बिना एक विद्यार्थीको र त्यो पनि असल र मेधावी विद्यार्थीको कर्तव्य सम्झेर, अनि सबै पेसा गर्ने व्यक्तिहरूले पनि यही कुरा सम्झेर कर्तव्य पथमा फेरि लाग्ने हो भने एक दिन त यो अप्स एन्ड डाउनमा सुख त अवश्यम्भावी छ। हजुर, त एउटा नयाँ नयाँ संसारको सृजना गर्ने परिकल्पना बोकेको यो मिठो गीत यतिखेर निकै सुहाउँदो छ श्रोता। कुसुम गजमेरको शब्द अनि रञ्जित गजमेरको सङ्गीतमा साइनो चलचित्रको नयाँ नयाँ सजाउँ है संसार, उदित नारायण झा र आशा भोसलेको, र म यही पुनर्स्थापनाको भावना बोकेर कर्तव्यका साथमा अगाडि बढ्न सम्पूर्ण त्यस्ता पीडित पक्षलाई र अरू साथीहरूलाई पनि आग्रह गर्छु। इन्जोय दिस नम्बर।
दुख बाटो है मिलेरा हमको पहलो किरण छुछा गरा गरा अपने गाड़ा गाड़ा अपने गाँव सारा
नया नया
सजा
है संसारा सुख दुख बाटो है Thank you.
पहिला आफ्नो मनको मैला सफा गरौ, कपडाको मैला धोनी साबुनले सफा गर्छ। धोनी साबुन धुन्छ, गजब धुन्छ कपडाको मैला।
कान्तिपुर फाउन्डेसनको हार्दिक अपील।
कान्तिपुर मीडिया ग्रुपद्वारा प्रवर्धित गैर नाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले नेपालमा महाभूकम्पका कारण आइपरेको विषमकारी परिस्थितिमा पीडितहरूको सहयोगार्थ कान्तिपुर राष्ट्रिय विपत्ति सहयोग कोष स्थापना गरेको छ।
तपाईँ पनि यो विपदको घडीमा पीडितहरूलाई सहयोग पुर्याउन अग्रसर हुनुहोस्।
सहयोगका लागि तपाईँले सेन्चुरी ब्याङ्कको खाता नम्बर 001000221 CA मुलुकभरका 31 शाखाबाट रकम जम्मा गराई सहयोग गर्न सक्नुहुनेछ।
यस्तै नेपाल इन्भेस्टमेन्ट बैङ्क लिमिटेडको खाता नम्बर 001001031551517 पनि रकम जम्मा गर्न सक्नुहुनेछ।
2000 रुपैयाँ वा सो भन्दा बढी सहयोग गर्ने मानुभाव एवं सङ्घ संस्थाको नामावली रेडियो कान्तिपुर, कान्तिपुर दैनिक, द काठमाडौँ पोस्ट तथा कान्तिपुर टेलिभिजनबाट प्रकाशित र प्रसारित गरिनेछ।
यस्तै 2,00,000 रुपैयाँ वा त्यसभन्दा बढी सहयोग गर्ने महानुभाव एवं सङ्घ संस्थाको नामावली कान्तिपुर दैनिक, द काठमाडौँ पोस्ट तथा कान्तिपुर टेलिभिजनबाट प्रकाशित तथा प्रसारित गरिनेछ।
र 10,00,000 रुपैयाँ वा त्यसभन्दा बढी सहयोग गर्नेलाई यस अभियानमा साझेदारका रूपमा सहभागी गराइनेछ।
दाताहरूबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण गरिनेछ।
साझेदार सेन्चुरी ब्याङ्क र PEA Association
पीडितलाई सहयोग गरौ,
मानवताको परिचय दिऊ।
सर्वसाधारणमा अनुरोध,
यदि तपाईँको छरछिमेकमा अपरिचित शवहरू छन् भने त्यस्ता शवहरूलाई पहिचान नखोलेसम्म गाड्ने जलाउने जस्ता संस्कार गर्नु हुँदैन, किनभने पहिचान नभएका शवहरूलाई गाड्ने वा जलाउने गर्दा सम्पूर्ण प्रमाणहरू नष्ट हुन्छन्। त्यस्ता शवहरू भएमा सुरक्षित राख्नुपर्छ। कृपया तपाईँहरूलाई यस्तो जानकारी भएमा आफ्नो नजिकको रेडक्रसको कार्यालय, रेडक्रस कर्मी वा केन्द्रीय कार्यालयको फोन नम्बर 01427-7601 जानकारी गराउन हुन अनुरोध गर्दछौ। अपरिचित शवहरू र हराइरहेका व्यक्तिहरूका बारेमा नेपाल प्रहरीको हटलाइन नम्बर 1414 पनि अवश्य जानकारी गराउनु होला।
राहतका सामग्री लिन वा दिन र आर्थिक सहयोग जुटाउन वा पुर्याउन लग अन टु hami.ecantipur.com where we give and get.
कान्तिपुर एफएम प्रेजेन्ट्स द प्रोग्राम फुल अफ लभ। हजुर, कान्तिपुर एफएम प्रस्तुत गर्दछ माया नै मायाले भरिएको कार्यक्रम
नेपालकै लागि।
ओके, त अब भने कार्यक्रमबाट बिदा माग्नुपर्ने बेला भइसकेको छ। मलाई आशा छ कि हामीले यो कार्यक्रममा व्यक्त गरेका कुराहरू एउटा कन्सोलेन्स अथवा सान्त्वनाका रूपमा पनि तपाईँको हृदयलाई खुसी बनाउन सक्यो भने अवश्य पनि हामीले गरेको यो राम्रो प्रयास मानिनेछ। तर याद गर्नुहोला, यस्ता उत्प्रेरणाका पुस्तक अथवा यस्ता उत्प्रेरणाका वेबसाइट भयो अथवा विभिन्न किसिमका प्रसङ्ग, म्यागजिन्स, यस्ता कुरालाई यो बेलामा निकै पढ्नुपर्छ र जीवनलाई बुझ्नुपर्छ। किनकि वास्तवमा बाँच्नु एक कला हो। हामी कहिलेकाहीँ भन्ने गर्छौँ, बाँच्नु एक कला हो, हाँसो हो स्यारोदन, पानी बिनाको सागर हो यो, प्रेम बिनाको जीवन। र यही बटम लाइनका साथमा म के भन्छु भने, एउटा भनाइ छ, इफ यु आर अलवेज ट्राइङ टु बी नर्मल यु विल नेभर नो हाउ अमेजिङ यु क्यान बी. तपाईँ जहिले पनि एकदम नर्मल जीवन बिताउन खोज्नुहुन्छ भने तपाईँ वास्तवमै संसारकै एउटा आश्चर्यजनक एउटा प्रगति पथको त्यस्तो व्यक्ति हो जो चमत्कारिक व्यक्तिमा गनिन्छ. विचार गरौँ त यदि तपाईँ मध्ये कोही यस्तो हुनुहुन्छ जसले यो भूकम्पमा आफ्नो सबै कुराहरू सर्वनाश भएको छ तैपनि जीवन पथमा प्रगति गरेर अगाडि बढेर कसैलाई त्यो कुरा सुनाउनु भयो भने त्यो जुन व्यक्तिलाई तपाईँले त्यो कथा सुनाउनुहुन्छ त्यो व्यक्ति तपाईँको भक्त हुन्छ कि तपाईँ यति ठुलो सङ्घर्ष गरेर पनि आज त्यसबाट पार पाएर जीवन बाँच्नुभयो र उन्नति प्रगति गर्नुभयो भन्ने सुनेर. यही हो किनकि एभ्रिथिङ यु निड विल कम टु यु एट द पर्फेक्ट टाइम. तपाईँले हेर्नुहोस् जीवनमा सबलाई बराबरी दिइएको छ. घामको किरणले कसैलाई काखा कसैलाई पाखा गर्दैन. भगवान्ले सबलाई सुअवसर दिएका छन् र यदि जुन कुरा भित्र हृदयबाट चाहेर भोलि फेरि पुनर्स्थापनामा जुट्नुहुन्छ भने त्यो पक्कै एक न एक दिन समयको खेल हो तपाईँसँग नै आइपुग्नेछ. यो कुरा ग्यारेन्टी हो र यही नै हो जीवनको तर्क. र यही भनाइका साथमा जिन्दगीको के भरोसा बडो सेन्टिमेन्टल नम्बर कर्णदासको स्वरमा रहेको र त्यो बेलामा पनि कर्णदासलाई धेरै दुःख परेको भनेर थुप्रैले माने तर वास्तवमा उनको यो भावनात्मक गीतको प्रसङ्ग मात्रै थियो. मध्याह्नको यो बेस्ट अफ मध्याह्नबाट यही जीवनको शाश्वत गीत यहाँहरू समक्ष राख्दै कार्यक्रमका प्राविधिक सहयोगी साथी नवराज भण्डारी लगायत अरू साथीहरूलाई पनि धन्यवाद दिँदै म हेम सुवेदी आजको यो कन्सलेन्सले भरिएको अर्थक्वेक पछाडिको समयको एउटा विशेष कार्यक्रम यो माया भन्ने चिज यस्तै हो बाट बिदा चाहन्छु. नमस्ते एन्ड गुड नाइट. Yeah, he knows.